سیرت امام سید سجاد علیہ السلام کے سلسلے میں کی جانے والی گفتگو کے اس آخری حصے میں امام سجاد علیہ السلام کی احادیث بیان کریں گے۔ کتاب سیرت ائمہ اہل بیت علیہم السلام، اس کتاب میں احادیث ہیں کہ امام فرماتے ہیں لوگوں سے حاجت طلب کرنا باعث ذلت ہے۔ امام نے یہ بھی فرمایا کہ اگر کوئی شخص داہنی طرف آ کر تمہیں برا کہے اور بائیں طرف جا کر معذرت کرے تو اس کے عذر کو قبول کر لو۔ امام فرماتے ہیں کہ اللہ کے کچھ بندے ایسے ہیں جو لوگوں کی ضرورتوں کو پورا کرنے کے لیے کوشاں رہتے ہیں، یہ لوگ قیامت کے دن امن میں ہوں گے۔ جو شخص کسی مومن کو خوشی مہیا کرے، اللہ قیامت کے روز اس کے دل کو خوش رکھے گا۔ امام نے اپنے اصحاب کو ادائے امانت کی ہدایت کرتے ہوئے فرمایا کہ خدا کی قسم ہے اس ذات کی، امام فرماتے ہیں قسم ہے اس ذات کی جس نے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو حق کے ساتھ مبعوث کیا ہے، اگر میرے والد بزرگوار کا قاتل میرے پاس وہ تلوار امانت کے طور پر رکھتا جس سے اس نے انہیں قتل کیا تھا تو ابھی میں اس کو واپس کر دیتا۔ ائمہ اہل بیت کی فکری و سیاسی زندگی، اس کتاب میں یہ تحریر ہے کہ امام کی جانب سے غالیوں کی مخالفت کے بارے میں شواہد موجود ہیں کہ امام نے عراقیوں کے گروہ سے خطاب کرتے ہوئے فرمایا کہ ہم سے اسلام کی محبت میں محبت کرو اور ہمیں اپنی حد سے زیادہ نہ بڑھاؤ۔ ایک اور مقام پر متن اس طرح سے ہے کہ امام نے فرمایا تم اپنے اس افراطی طرز عمل سے اس بات کا سبب بنے ہو کہ لوگ ہم سے نفرت اور دشمنی رکھیں۔ ایک اور روایت میں ہے کہ امام نے فرمایا اسلام کی محبت میں ہم سے محبت کرو، ہم سے بتوں والی محبت نہ کرو۔ مشہور حدیث ہے کہ ہمارے لیے زینت بنو رسوائی کا باعث نہ بنو، اگر اہل بیت کے ماننے والے اہل بیت سے نعوذ باللہ غلط باتیں منسوب کریں، غلوف کریں تو یقیناً دوسرے لوگوں میں اہل بیت علیہ السلام سے بدگمانی پیدا ہو جائے گی۔ امام فرماتے ہیں کہ ہمارے بعض شیعہ ہماری محبت میں اس حد تک بڑھ جاتے ہیں کہ ہمارے بارے میں ویسی ہی باتیں کرنے لگتے ہیں جیسی باتیں یہود و نصارہ حضرت عزیر علیہ السلام اور حضرت عیسیٰ ابن مریم علیہ السلام کے بارے میں کرتے تھے۔ ایسے لوگوں کا ہم سے کوئی تعلق نہیں اور ہمارا ان سے کوئی تعلق نہیں۔ یہودیوں نے حضرت عزیر علیہ السلام سے محبت کی اور جو چاہا کہہ دیا، تو نہ ان کا حضرت عزیر سے کوئی تعلق رہا نہ عزیر علیہ السلام کا ان سے کوئی تعلق رہا۔ یہی حال حضرت عیسیٰ علیہ السلام سے محبت میں نصارہ کا ہوا۔ ہمارے چاہنے والوں میں بھی ایک قوم پیدا ہوگی جو ہمارے بارے میں یہودیوں عیسائیوں جیسی بات کہے گی، تو نہ ان کا ہم سے کوئی تعلق ہوگا اور نہ ہمارا ان سے کوئی تعلق ہوگا۔ یہودیوں اور نصارہ نے کیا کہا تھا؟ سورہ توبہ آیت نمبر 30، ارشاد خداوندی ہے کہ یہودی کہتے ہیں عزیر خدا کا بیٹا ہے اور عیسائی کہتے ہیں کہ مسیح خدا کا بیٹا ہے، یہ ایسی بات ہے جو وہ اپنی زبان سے کہتے ہیں جو گزشتہ کافروں کی گفتگو جیسی ہے، خدا انہیں قتل کرے، کیسے جھوٹ بولتے ہیں۔ سورہ مائدہ آیت نمبر 72، ارشاد خداوندی ہے جنہوں نے یہ کہا کہ خدا مسیح ابن مریم ہے وہ یقیناً کافر ہیں، مسیح نے یہ کہا تھا کہ اے بنی اسرائیل تم خدائے واحد و یگانہ کی عبادت کرو جو میرا پروردگار ہے اور تمہارا بھی، جو شخص کسی کو خدا کا شریک قرار دے گا اس نے خدا نے اس پر جنت کو حرام کر دیا ہے اور اس کا ٹھکانہ جہنم ہے اور ظالموں کا کوئی یاور و انصار نہیں ہے۔ بالکل واضح ہے کہ جو شخص کسی کو خدا کا شریک قرار دے یا کسی انسان کو خدا کہے تو وہ کافر ہے، مشرک ہے۔ جو شخص اہل بیت کے بارے میں، مولا کائنات کے بارے میں غلو کرے، حضرت علی علیہ السلام کو نعوذ باللہ خدا کہے، وہ یقیناً کافر شمار ہوگا۔ امام جعفر صادق علیہ السلام نے فرمایا تھا غالیوں سے کہ خدا کی بارگاہ میں توبہ کرو کہ تم کافر، فاسق اور مشرک ہو۔ مولا کائنات نے فرمایا، کتاب میزان الحکمت میں موجود ہے، کہ ہمارے بارے میں کبھی غلو نہ کرنا بلکہ یہ کہنا کہ ہم رب کے بندے ہیں۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی تفصیلی حدیث ہے میزان الحکمت میں، اس کا ایک حصہ یہ ہے کہ مولا کائنات سے نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا تھا عنقریب میری امت آپ کے بارے میں تین فرقوں میں بٹ جائے گی، ان میں ایک فرقہ آپ کا شیعہ ہوگا اور وہی لوگ مومن ہوں گے، ایک فرقہ آپ کا دشمن ہوگا وہ لوگ شک کرنے والے ہوں گے، ایک فرقہ آپ کے بارے میں غلو کرے گا وہ لوگ منکر ہوں گے۔ یا علی، آپ اور آپ کے شیعہ جنت میں ہوں گے، آپ کے شیعوں سے محبت کرنے والے بھی جنت میں جائیں گے، جبکہ آپ کے دشمن اور غالی جہنم میں جائیں گے۔ کتاب احسن المقال میں جناب عباس قمی نے لکھا کہ امام کا قول، امام فرماتے ہیں، جان لو کہ ہر بندے کی چار آنکھیں ہوتی ہیں، دو باطنی آنکھوں سے وہ اپنی آخرت کے امور کو دیکھتا ہے اور دو ظاہری آنکھوں سے دنیا کے امور کو دیکھتا ہے۔ جب اللہ کسی بندے کو خیر عطا کرنا چاہتا ہے تو اس کے دل کی دو آنکھیں کھول دیتا ہے، ان آنکھوں کے ذریعے سے غیب کی باتیں دکھاتا ہے، اور جب خدا اس کے برعکس ارادہ کرتا ہے تو وہ دل کو اس کے حال پر چھوڑ دیتا ہے۔ فرزند آدم کے لیے ہر روز تین مصائب ہیں جن سے وہ عبرت حاصل نہیں کرتا، اگر ان سے عبرت حاصل کرے تو اس کے لیے دنیا کا معاملہ آسان ہو جائے۔ ان تین میں سے دو کو بیان کریں گے کہ امام فرماتے ہیں کہ ہر روز اس کی زندگی کا ایک دن کم ہو جاتا ہے، اگر اس کے مال میں کمی آ جائے تو وہ غمزدہ ہو جاتا ہے، حالانکہ گئے ہوئے درہم پیسے کی جگہ دوسرا پیسہ آ جاتا ہے، لیکن زندگی کو کوئی چیز پلٹا نہیں سکتی۔ اور دوسری مصیبت یہ کہ وہ شام نہیں کرتا، مگر یہ کہ آخرت کی ایک منزل کے قریب ہو جاتا ہے، یعنی ہر دن گزرنے کے بعد جب شام آتی ہے تو زندگی کا ایک دن کم ہو چکا ہوتا ہے، اور اسے یہ معلوم نہیں کہ وہ جنت میں جائے گا یا جہنم میں۔ جناب عباس قمی لکھتے ہیں کہ امام کے اس کلام سے ابوبکر ابن عیاش نے یہ بات اخذ کی کہ بیچارے محب دنیا، یعنی دنیا کی محبت میں گرفتار شخص کا ایک درہم گم ہو جائے تو سارا دن انا للہ و انا الیہ راجعون میں گزار دیتا ہے، اور اس کی عمر اور دین میں کمی واقع ہوتی ہے تو وہ غمزدہ نہیں ہوتا۔ مناسب ہے کہ انسان اپنی عمر کے معاملے میں بخیل ہو اور اپنی تلف شدہ عمر پر افسوس کرے۔ کتاب اخلاق عملی میں امام کا یہ قول ہے کہ امام نے اپنے فرزند امام محمد باقر علیہ السلام سے اپنی وصیت میں فرمایا کہ ان لوگوں سے میل جول سے پرہیز کرو، مصاحبت سے پرہیز کرو، جو اپنے رشتہ داروں سے تعلق ختم کر لیتے ہیں، ان سے اچھا سلوک نہیں کرتے، کیونکہ میں نے ان کو تین مقامات پہ، قرآن میں تین مقامات پر ملعون پایا ہے، اور وہ تین مقامات یہ ہیں۔ اور پھر امام نے سورہ محمد صلی اللہ علیہ وآلہ وسلم کی 24 اور 25 آیت کی تلاوت فرمائی، سورہ رعد کی 25 آیت اور سورہ بقرہ کی 27 آیت کی تلاوت فرمائی۔ امام سجاد علیہ السلام کے اقوال بیان کر رہے ہیں، تو یہ بھی بیان کریں گے کہ امام نے دعائے کمیل کے جن کلمات کی تشریح کی ہے، دعائے کمیل میں ہم پڑھتے ہیں کہ یا اللہ میرے وہ گناہ بخش دے جو پردہ چاک کرتے ہیں، یا اللہ میرے وہ گناہ بخش دے جن کی وجہ سے عذاب نازل ہوتا ہے، وہ گناہ بخش دے جو نعمتوں کو بدل دیتے ہیں، جو دعا کو قبول نہیں ہونے دیتے، جو بلاؤں کے نازل ہونے کا سبب بنتے ہیں۔ امام نے اس سلسلے میں 29 گناہ بیان فرمائے ہیں۔ کتاب ہے شرح دعائے کمیل، استاد حسین انصاریان نے تحریر کی ہے۔ ہم دعا تو پڑھتے ہیں لیکن یہ بھی معلوم ہونا چاہیے کہ کن گناہوں کی وجہ سے کیا کیا مشکلات پیش آتی ہیں۔ وہ گناہ کے جو پردہ چاک کرتے ہیں اس کو بیان کریں گے، یعنی خدا ستار العیوب ہے، انسان کے گناہوں پر پردہ ڈالے رکھتا ہے، بندہ ایسے گناہ کرتا ہے جن کی وجہ سے وہ پردہ اٹھ جاتا ہے، وہ بندہ رسوا ہو جاتا ہے۔ امام سے نقل ہوا کہ جن گناہوں کے ذریعے پردہ اٹھ جاتا ہے، 5 گناہ بتائے گئے ہیں: نشہ آور چیزیں استعمال کرنا، جوا کھیلنا، بیہودہ کاموں اور لوگوں کو ہنسانے کے لیے بیجا مذاق میں مشغول رہنا، دوسروں کے عیب بیان کرنا، برے کام گناہ کرنے والے افراد کی ہم نشینی یعنی دوستی، ان کے ساتھ اٹھنا بیٹھنا۔ ان میں سے 3 کی وضاحت کریں گے۔ دوسروں کے عیب بیان کرنا، مسلمانوں اور مومنین کی عزت و آبرو کی حفاظت بہت اہم فریضہ ہے، جس پر اسلام نے بہت زیادہ توجہ کی ہے، یہاں تک کہ اسلامی تعلیمات کے پیش نظر مومن کی عزت و آبرو اس کے خون کے برابر قرار دی گئی ہے۔ انبیاء اور آئمہ علیہم السلام اور اولیاء اللہ بے عیب اور کامل انسان ہیں، ان کے علاوہ تمام انسانوں میں عیب ہوتے ہیں اور لوگ انہیں چھپاتے ہیں۔ جو شخص دوسروں کے عیب بیان کرتا ہے، برائیاں بیان کرتا ہے، چاہے وہ جسمانی عیب ہوں یا اخلاقی یا عمل کے لحاظ سے ہوں، دینی اور دنیاوی لحاظ سے ہوں، ایسا شخص دوسروں کو بے آبرو کرتا ہے، قیامت کے دن دردناک عذاب کا مستحق ہوتا ہے۔ امام محمد باقر علیہ السلام اور امام جعفر صادق علیہ السلام سے روایت ہے اسی کتاب میں شرح دعائے کمیل میں، کہ فرمایا انسان کو سب سے زیادہ کفر کے نزدیک کرنے والی چیز یہ ہے کہ دینی بنیاد پر اپنے کسی برادر کی خطاؤں گناہوں کو شمار کرتا رہے، تاکہ موقع آنے پر ان کے لحاظ سے اس کی مذمت اور ملامت کرے۔ اچھا، یہاں جو لفظ برادر آیا، اس کا مطلب صرف برادران کی بات نہیں ہے، بلکہ کوئی بھی مومن اور مومنہ ہو یا مسلم اور مسلمہ ہوں، ان کی خطاؤں اور گناہوں کو شمار کرنا اس مقصد سے کہ موقع آنے پر ان کے لحاظ سے اس مومن یا مومنہ کو یا مسلمان کی مذمت کی جائے، ملامت کی جائے، تو ایسے موقع پر انسان سب سے زیادہ کفر کے نزدیک ہوتا ہے۔ وضاحت اس بات کی ہے کہ برادر سے صرف برادر ہی نہ سمجھا جائے، بلکہ اس میں تمام مومن و مومنات، مسلمین و مسلمات شامل ہیں۔ امام جعفر صادق علیہ السلام نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے روایت کیا ہے کہ آپ نے فرمایا، اے وہ گروہ جنہوں نے فقط زبان سے اسلام قبول کیا ہے جبکہ ان کے دل ایمان سے خالی ہیں، مسلمانوں کی سرزنش نہ کرو اور ان کے عیبوں کو تلاش نہ کرو، کیونکہ جو کوئی بھی ان کے عیبوں کو تلاش کرے گا تو اس کے عیبوں کو خدا تلاش کرے گا، اور جس کے عیب کی تلاش خداوند کریم کرے، خداوند عالم کرے، تو خدا اس کو رسوا کر دے گا، اگرچہ وہ گھر میں ہی کیوں نہ ہو۔ وہ گناہ جن کی وجہ سے پردہ اٹھ جاتا ہے، ان میں ایک گناہ ہے گناہگار افراد کی دوستی۔ انسان پر صحبت کا اثر دوسری چیزوں کی نسبت زیادہ ہوتا ہے، اسی لیے قرآن اور آئمہ معصومین کی روایت میں دوست کے انتخاب کے لیے اہل ایمان کی تاکید کی گئی ہے، اور لوگوں کو کفار، مشرک، فاسق و فاجر، یہود و نصارہ سے اور گناہگار افراد کی دوستی سے منع فرمایا ہے، تاکہ برے لوگوں کے اخلاق اور شیطانی عقائد انسان پر اثر انداز نہ ہوں اور انسان کو رحمت الہی سے دور نہ کریں۔ حضرت عیسیٰ علیہ السلام سے پوچھا گیا، کس کے ساتھ ہم نشینی کریں؟ تو فرمایا، اس شخص کے ساتھ جس کو دیکھ کر خدا کی یاد آ جائے، اس کی گفتگو تمہارے علم میں اضافہ کرے اور تمہیں آخرت کی طرف رغبت دلائے۔ وہ گناہ جس کی وجہ سے پردہ اٹھ جاتا ہے، ان میں سے ایک ہے بیہودہ کاموں اور لوگوں کو ہنسانے کے لیے بیجا مذاق میں مشغول رہنا۔ کچھ لوگ بیجا مذاق میں مشغول ہوتے ہیں لوگوں کو ہنسانے کے لیے، اور باقی بہت سارے لوگ اس سے لطف اندوز ہو رہے ہوتے ہیں۔ جو کوئی بھی بیجا مذاق میں یا بیہودہ امور میں مشغول ہے، وہ تو غلط کام کر ہی رہا ہے، ایسا کام کہ جس کی وجہ سے اس کے گناہوں سے پردہ اٹھ جاتا ہے، رسوا ہو جاتا ہے۔ لیکن باقی لوگ جو اس کو دیکھ کر لطف اندوز ہو رہے ہوتے ہیں، اس کے غلط کام کو سراہنے والے لوگ، اس کے غلط کام کو شہ دے رہے ہوتے ہیں۔ عام سی بات ہے یہ زندگی میں، عام زندگی میں یہ ایک عام سی بات ہے، اور خصوصاً اگر آپ ٹی وی پر دیکھیں تو کتنے ہی پروگرام ایسے آتے ہیں کہ لوگ دنیاوی مال و متاع کے لیے یا شہرت کے لیے الٹی سیدھے کام کر رہے ہوتے ہیں، بیجا مذاق ہو رہا ہوتا ہے، فضول کاموں میں مشغول ہوتے ہیں، اور باقی لوگ اس کو دیکھ کر لطف اندوز ہو رہے ہوتے ہیں۔ خصوصاً یہ چیز جو بہت زیادہ ناگوار گزرتی ہے رمضان المبارک میں، کہ افطار کے بعد بجائے اس کے کہ لوگ قرآن کی تلاوت کرتے یا دعائیں پڑھتے، وہ ٹی وی کے سامنے بیٹھ کر ایسی چیزیں دیکھ رہے ہوتے ہیں۔ کتنے ہی لوگ فضول کام انجام دے رہے ہوتے ہیں، کتنے ہی لوگ اس کو دیکھ رہے ہوتے ہیں، اور کتنے ہی لوگ دلوں میں ارمان اور حسرت لیے ہوئے ہوتے ہیں کہ ہم بھی اس پروگرام میں چلے جاتے تو کچھ جیت کے لے آتے۔ بہرحال بات ہو رہی ہے ان گناہوں کی جن کی وجہ سے انسان کے گناہوں پر سے پردہ اٹھ جاتا ہے اور وہ رسوا ہو جاتا ہے۔ اس میں ہم نے تین گناہوں کو بیان کیا، اب وہ گناہ بیان کریں گے جو عذاب کا باعث ہیں۔ دعائے کمائل کا جملہ ہے کہ وہ گناہ بخش دے جو عذاب کا باعث ہیں۔ اس میں نو گناہ بیان فرمائے امام سید سجاد علیہ السلام نے، جس میں ایک ہے حق کے مقابلے میں سرکشی کرنا، حقوق الناس کو پامال کرنا، بندگان خدا کا مذاق اڑانا، عہد و پیمان کو توڑنا، کھلے عام گناہ کرنا، جھوٹی چیز مشہور کرنا، حکم خدا کے برخلاف قضاوت اور فیصلے کرنا، زکوٰۃ ادا نہ کرنا، ناپ تول میں کمی کرنا۔ اس میں سے چند ایک گناہ کی وضاحت کریں گے مختصر سی۔ پہلا گناہ جو ہے وہ ہے حق کے مقابلے میں سرکشی کرنا۔ جب حق ثابت ہو جائے تو سر جھکانا ہے، سر اٹھانا نہیں ہے۔ حق کیا ہے؟ ज़ारत आले यासीन में है कि हक वो है जिससे आप हज़रात राज़ी हैं, यानी अहले बैत राज़ी हैं, और बातिल वो है जिससे आप हज़रात नाराज़ हैं। जिन कामों से अहले बैत राज़ी हैं वो हक़ है, और हक़ के मुकाबले में अपनी दलीलें पेश नहीं करना है, सर नहीं उठाना है, सर तस्लीम झुकाना है। इस्लाम के कितने ही वाजिबात के सामने अपनी दलीलें पेश कर दी जाती हैं। मसलन एक मिसाल के हिजाब करके ज़माने के साथ नहीं चल सकते, ये सिर्फ़ एक मिसाल है। इसी तरह और ना जाने कितनी सारी मिसालें मौजूद हैं। ये सरकशी है, सर को झुकाना है, उठाना नहीं है। दूसरा गुनाह जो बयान हुआ वो है हुकूक़ुन नास पामाल करना। अल्लाह ने अपने बंदों के हवाले से हमारे ऊपर जो हुकूक़ आयद किए हैं उनको जानना और फिर उनको अदा करना ज़रूरी है, क्योंकि अगर हमें मालूम ही नहीं होगा, हम जानेंगे ही नहीं कि अल्लाह ने किसका क्या हक वाजिब किया है, तो अदा कैसे करेंगे। और चूँकि नहीं जानते हैं, न जाने कितने हुकूक़ पामाल कर दिए जाते हैं, एहसास भी नहीं होता। इस हवाले से इमाम सज्जाद अलैहिस्सलाम के रिसालतुल हुकूक़ को पढ़ना बहुत फ़ायदेमंद है। एक और गुनाह जो इस सिलसिले में बयान करेंगे कि अल्लाह के बंदों का मजाक उड़ाना, वो गुनाह के जो अजाब का बाइस है, चाहे शक्ल सूरत का मजाक उड़ाया जाए, या गुरबत का मजाक उड़ाया जा रहा हो, या कभी दीनदारी का भी मजाक उड़ाया जा रहा हो, तो किसी भी दूसरे मौके और महल की बिना पर हर हर सूरत में मजाक उड़ाना बहुत बड़ा गुनाह है, जिसकी वजह से दुनिया और आखिरत में अजाब नाजिल होता है। किसी का मजाक उड़ाना उसकी शख्सियत की तौहीन और उसको जलील ख्वार करना है। अक्सर ऐसा भी होता है कि लोग दूसरे की तौहीन करने के लिए मजाक का सहारा लेते हैं, और मजाक मजाक में दिलाज़ारी करते हैं, तौहीन करते हैं, और कहते हैं कि हम तो मजाक कर रहे हैं। मजाक कर नहीं रहे होते, मजाक उड़ा रहे होते हैं, और ना सिर्फ ये कि दूसरों को धोखा दे रहे होते हैं बल्कि अपने आप को भी धोखा दे रहे होते हैं कि हम मजाक कर रहे हैं, उड़ा नहीं रहे। चौथा गुनाह इस सिलसिले में बयान करेंगे, खुलेआम गुनाह करना। ये भी अजाब का बाइस है, और ये इस्लामी माशरे की बेहतरामी और बेहयाई की दलील है। आज के माशरे में कितने गुनाह खुलेआम अंजाम पा रहे हैं, और लोग कितने ही लोग ऐसे हैं गुनाह को गुनाह नहीं समझते, आदत सी हो गई है। मसलन म्यूज़िक या टीवी पर नामुनासिब चीज़ें देखना, झूठ, गीबत वगैरह वगैरह, ये वो गुनाह है जिसकी वजह से अजाब नाजिल होता है। फिर एक चीज़ बयान हुई है इस सिलसिले में, झूठी चीज़ें मशहूर करना। ये भी बड़ी एक आम सी बात हो गई है कि कितनी झूठी बातें मशहूर कर दी जाती हैं। कोई भी बात किसी को बताने से पहले उसकी तहकीक बहुत ज़रूरी है, चाहे व्हाट्सएप पे मैसेज किया जा रहा है, या मेंबर से कोई बात नकल की जा रही है, रिवायत नकल की जा रही है, या आम ज़िंदगी में इंसान कोई वाकया कोई बात किसी को बता रहा है, तो बताने से पहले उसके सही होने के बारे में इत्मीनान हासिल कर ले, फिर किसी तक बात पहुँचाई जाए। सुनी सुनाई बातें भी आगे नहीं पहुँचाई जाएँ। कितनी झूठी बातें और लोगों की बुराइयां ये कहकर आगे पहुंचाई जाती हैं, दूसरों तक पहुंचाई जाती हैं कि सुना था सुना है। झूठ गुनाह कबीरा है। सुनी सुनाई बातों को बग़ैर किसी तहकीक के, जिनके बारे में यकीन भी ना हो, उनको भी आगे पहुंचा देना झूठ में शुमार होता है, और झूठ गुनाह कबीरा है। कुरान में इरशाद होता है, और झूठों पर खुदा की लानत करार दें। और एक और मकाम पर इरशाद होता है कि बेशक अल्लाह किसी झूठे और नाशुक्री करने वाले को हिदायत नहीं करता। नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि पांच चीज़ों के मुकाबले में हैं। जब भी किसी कौम ने अपने अहदो पैमान को तोड़ा, उन पर दुश्मन मुसल्लत हो गए, और बुरा फेल जैसी बुराई अंजाम देने से उनके दरमियान अमवाज ज़्यादा होने लगी। झूठ की वजह से और हुक्म खुदा के बरखिलाफ़ फ़ैसला करने से उनके दरमियान गुरबत पैदा हो गई। ज़कात अदा ना करने से बारान रहमत नाजिल ना हुई, और कम नाप तोल की वजह से फलों में कमी आ गई, खुश्क साली में गिरफ्तार हो गए। इंसान अपनी गुरबत दूर करने के लिए अगर वो पहले 8 घंटे काम करता था, फिर वो 12 घंटे कर ले, फिर वो 14 घंटे काम कर ले, लेकिन हमारे माशरे के जो हालात हैं वो आपके इल्म में है कि गुरबत दूर नहीं हो रही है। हमें देखना चाहिए कि हमसे कहाँ गलती हो रही है, क्योंकि जैसा कि नबी का फरमान है कि झूठ की वजह से उनके दरमियान गुरबत पैदा हो गई, और हुक्म खुदा के बरखिलाफ़ फ़ैसला करने की वजह से। वो गुनाह जिनके सबब नेमत बदल जाती है सख्ती अजाब और बला में, जो इमाम वजाहत फरमा रहे हैं, तशरीह फरमा रहे हैं गुनाहों की, जैसा कि दुआए कुमाइल में जुमला है कि या अल्लाह मेरे वो गुनाह बख्श दे जिनके सबब नेमत बदल जाती है। तो नेमत बदल जाती है सख्ती अजाब और बला में। वो गुनाह जो इमाम के फरमान के मुताबिक 5 हैं, अवामुन नास पर जुल्म व सितम, कार खैर की आदत को तर्क कर देना, नेक काम से दूरी अख्तियार करना, कुफरान नेमत, और शुक्र इलाही को तर्क करना। इसमें से भी चंद एक को बयान करेंगे। एक है कार्य खैर की आदत तर्क कर देना। अल्लाह की तौफीक से इंसान में नेक काम की आदत पैदा हो जाती है, जिसके सबब से रहमत इलाही के दरवाज़े खुल जाते हैं। लेकिन ख्याल रहे कि शयातीन और शयातीन के नक्श कदम पर चलने वाले इंसान उस अच्छी खसलत को छीन ना लें। यहाँ पर गौर तलब बात यह है कि शयातीन के साथ साथ ये भी कहा जा रहा है कि शयातीन के नक्श कदम पर चलने वाले इंसान अच्छी खसलत को ना छीन लें। कोई इंसान अच्छा काम कर रहा होता है और कितने ही लोग, शयातीन तो अपना काम दिखा देंगे, लेकिन कितने ही लोग जो शयातीन के पैरोकार हैं, शैतान के नक्श कदम पर चलने वाले हैं, वो भी उस इंसान, अच्छे काम करने वाले इंसान पर उसके अच्छे कामों पर तनकीद करते हैं, बुराई तलाश करते हैं। शयातीन के वसवसे, शयातीन का मामला तो है ही है, इंसान भी काम ख़राब कर रहे होते हैं, अच्छे कामों पर तनकीद करेंगे, बुराई तलाश करेंगे, इतना आजिज़ कर देंगे कि वो अच्छे काम करने वाला अपने काम से ही बददिल हो जाए। जो कहा गया है कि उस मक्खी की मानिंद मत बनो जो जिस्म के पूरे सालम हिस्से को छोड़कर ज़ख़म पे जाके बैठती है। यानी कितने ही लोग तमाम अच्छाइयों को नज़रअंदाज करके बुराइयों को पकड़ लेते हैं। मुख्तसर ये कि नेक सिफ़ात को हमेशा ख़तरात लाहक रहते हैं और नेक सिफ़ात अच्छी आदत की हिफाजत करना इंसान की ज़िम्मेदारी है। अगर लापरवाही की और ये अच्छी आदत ख़त्म हो जाएँ तो ये गुनाह है, और उसके बाद अल्लाह की नेमतें अज़ाब में बदल जाएँ, यानी नेमतों की जगह बला और मुसीबत नाजिल हो जाएगी। दूसरा गुना जिसकी वजह से नेमत बदल जाती है बला और मुसीबत में, वो है नेक काम से दूरी अख्तियार करना। नेकी और अच्छे काम करना, लोगों के साथ एहसान करना ईमान और इंसानियत की निशानी है। कुरान में है कि खुदा नेक काम करने वालों से मोहब्बत करता है, वल्लाहु युहिब्बुल मोहसिनीन। नेक काम करने वालों को किसी भी सूरत में नेकी से हाथ नहीं रोकना चाहिए, क्योंकि नेकी से दूरी इख्तियार करना गुनाह है, जिसके नतीजे में इंसान खुदा के ख़ास फैज़ से महरूम हो जाता है और इखलाक़ हसना से खाली हो जाता है, रहमत खुदा और बेहिसाब सवाब से महरूम हो जाता है। इस सिलसिले में एक गुनाह है कुफरान नेमत, नाशुकरी। ऐसा गुनाह है जिसके बारे में खुदा ने सख्त अज़ाब का वादा किया है कि अगर तुम कुफरान नेमत करोगे तो मेरा अज़ाब बहुत सख्त है। फिर एक गुनाह है शुक्र इलाही को तर्क करना। खुदा की तमाम नेमतों का शुक्र वाजिब है और इसका तर्क करना इंसाफ और मुरव्वत और इंसान की शान के ख़िलाफ़ है। शुक्र की हकीकत यह है कि इंसान नेमत और नेमत देने वाले को पहचाने और नेमतों को उन्हीं जगहों पर इस्तेमाल करे जहाँ इस्तेमाल करने का साहिब नेमत ने हुक्म दिया है, यानी खुदा ने। जहाँ जैसे इस्तेमाल करने का हुक्म दिया है वैसे ही इस्तेमाल किया जाए। मसलन दिल जैसी नेमत का शुक्रिया ये है कि इंसान अपने दिल को खुदा और क़यामत पर यकीन से आरास्ता करे, अम्बिया और आइम्मा अलैहिमुस्सलाम, कुरान करीम, फ़रिश्तों पर यकीन रखे। आँख जैसी नेमत का शुक्र यह है कि इंसान मखलूक़ात को देख कर उससे खुदा की कुदरत और अजमत का अंदाज़ा लगाए। आँख को इल्म हासिल करने, कुरान की तिलावत और हिफ्ज़ कुरान में इस्तेमाल करे, और महरामाते इलाही से आँख की हिफाजत करे। जिन चीज़ों का देखना मना किया है खुदा ने, उनसे अपनी आँख को बचाए। कान जैसी नेमत का शुक्र यह है कि इंसान हक बात सुने, हकायक पर कान लगाए और गिना, गीबत, तोहमत और बातिल बातों से अपने कानों को महफूज रखे। ज़बान जैसी नेमत का शुक्र यह है कि हक बात करे, लोगों की हिदायत करे, कुरान पाक की तिलावत करे और झूठ, गीबत वगैरह से परहेज़ करे। खुदा हम सबको तौफीक दे कि हम इन गुनाहों से बचें। वो गुनाह के जो दुआ कबूल होने में रुकावट है, इमाम सज्जाद अलैहिस्सलाम ने 7 गुनाह बयान फरमाए हैं, जिनमें एक है बुरी नीयत, अंदरूनी बुरी सिफात, दीनी भाइयों के साथ निफाक, दुआ कबूल होने का यकीन न रखना, वाजिब नमाज में इतनी ताखीर करना कि नमाज का वक्त ख़त्म हो जाए, नेकी और सदक़े को तर्क करना जो कि खुशनूदी खुदा का बाइस है, और आवाम के साथ बात करते हुए बुरे अल्फाज इस्तेमाल करना। इसमें से भी चंद एक गुनाहों को बयान करेंगे, वजाहत करेंगे। एक जो गुनाह पहला बयान हुआ है बुरी नीयत, जो कि दुआ कबूल होने में रुकावट है। नीयत के मायने कस्द, इरादे हैं। तमाम इंसानों बल्कि हैवानात और दूसरी चीज़ों के बारे में भी इस्लाम नियत खैर चाहता है, अच्छी नियत रखी जाए, सबके लिए खुशी, सआदत, सलामती चाहें, जहाँ तक मुमकिन हो लोगों के साथ नेकी की जाए और उनकी मुश्किलात को दूर किया जाए, और जैसा कि कहा गया कि हैवानात तक के लिए अच्छी नियत रखी जाए। फिर एक गुनाह है जो कि दुआ कबूल होने में रुकावट है, अंदरूनी बातनी यानी बातनी बुरी सिफात, फिर इसमें बहुत सारी चीज़ें शामिल हैं, निफाक यानी मुनाफिकत, बदगुमानी करना, कीना रखना दिल में, खुद पसंदी, रियाकारी, तकब्बुर, गुरूर, लालच करना, हसद करना, कंजूसी, दुश्मनाने दीन से मोहब्बत करना, ये सब ख़तरनाक गुनाह हैं जो दुनिया और आखिरत में अज़ाब के अलावा दुआ कबूल होने में रुकावट हैं। अच्छा, हमने बार बार इनके नाम सुने हैं, थोड़ा बहुत मुख्तसर सा इनके बारे में सरसरी जानते भी हैं, लेकिन इनकी सही तफसीलात मालूमात से हम आगाह नहीं। इसी वजह से इंसान बहुत सारे मसाइल में मुब्तिला हैं। जिस किताब से हम ये बयान कर रहे हैं, शरह दुआए कुमैल, इसी किताब में इनकी थोड़ी थोड़ी सी वजाहत मौजूद है। इसके अलावा इखलाकी किताबों में भी इन पे बहुत तफसील के साथ गुफ्तगू की गई है, जिनका जानना पढ़ना बहुत ज़रूरी है ताकि हम अपने आप को इन बुराइयों से बचा सकें। फिर वो गुनाह के जिनके ज़रिए बलाएं नाजिल होती हैं, जो खुदा से दुआ की जा रही है कि खुदाया मेरे वो गुनाह बख्श दे जिनके ज़रिए बलाएं नाजिल होती हैं, वो गुनाह ये हैं कि परेशान हाल की फरियाद पर तवज्जा ना देना, मज़लूम की मदद ना करना, और अमर बिल मारूफ व नहीं अनिल मुनकर को तर्क करना। इन तीनों को मुख्तसर सा बयान करेंगे। परेशान हाल की फरियाद पर तवज्जा ना देना, पहला गुनाह ये बताया गया है जिसकी वजह से बलाएं नाजिल होती हैं। अगर कोई शख्स किसी मुसीबत में है, किसी गम में है, और वो अपने दीनी बरादरान से, फिर देखें वजाहत बरादरान से मतलब बरादरान ही नहीं है बल्कि चाहे वो खौरान हो या बरादरान हो, दीनी बरादरान से, खौरान से अगर इंसान अपनी मुश्किलात को दूर करने के लिए फरियाद करता है, फरियाद कर रहा है, तो इंसानी शराफत और मोहब्बत का तकाजा है कि उसकी मदद की जाए, उसके गम को दूर करने की हत्तुल इम्कान कोशिश की जाए। एक दूसरे की मदद करना और मुसलमानों के मसाइल पे तवज्जा देना ज़रूरी है, खुसूसन फरियादियों की फरियाद रसी करना। खुदा और रसूल और आइम्मा किराम अलैहिस्सलाम का हुक्म है कि फरियाद रसी की जाए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि जो शख्स सुबह उठे लेकिन मुसलमानों के मसाइल पर, हालात पर अहमियत तवज्जा ना दे, वो मुसलमान नहीं। कितने ही लोग हैं गम में मुब्तिला हैं, कोई परेशानी सुनने वाला नहीं है, इसलिए कि लोगों के पास टाइम ही नहीं होता कि वो एक दूसरे की सुन सकें, और परेशान हाल मुस्तरिब की फरियाद को सुनना बहुत अहमियत का हामिल है, और ना सुना जाए तो ये वो गुनाह है जिसके ज़रिए बलाएं नाजिल होती हैं। इस सिलसिले में दूसरा गुनाह है मज़लूम की मदद ना करना। इस्लामी नुक्ताए नज़र से मज़लूम की मदद करना इस कदर अहमियत रखता है कि मौलाए कायनात ने 21वीं शब में हज़रत हसनैन अलैहिस्सलाम को वसीयत करते हुए फ़रमाया कि ज़ालिम के दुश्मन और मज़लूम के मददगार रहो। इमाम जाफर सादिक़ अलैहिस्सलाम फरमाते हैं, किसी मोमिन का मज़लूम की मदद करना एक माह के रोज़े और मस्जिदुल हराम में एतिकाफ से बेहतर है, और अगर कोई शख्स किसी मोमिन की मदद करने की कुदरत रखता हो, उसकी मदद करे, तो खुदावंद आलम दुनिया और आखरत में उसकी मदद करेगा। लेकिन अगर कोई शख्स बरदर मोमिन की मदद कर सकता हो और वो मदद ना करे, तो खुदा भी दुनिया और आखरत में उसकी मदद नहीं करेगा। अमर बिल मारूफ व नहीं अनिल मुनकर का तर्क करना, ये भी वो गुनाह है जिसकी वजह से बलाएं नाजिल होती हैं। बहुत मुख्तसर इसकी हम वजाहत कर रहे हैं और सिर्फ चंद एक जुमले ही बयान कर रहे हैं, जबकि इसमें बहुत बारीकियां हैं, बहुत गहराइयां हैं जिनको समझने की ज़रूरत है, लेकिन बात तवील हो जाएगी। और किताब का नाम बता दिया है, जो लोग पढ़ना चाहें वो उसमें देख सकते हैं, पढ़ सकते हैं। अमर बिल मारूफ व नहीं अनिल मुनकर अगर अंजाम ना दिया जाए, यानी अच्छी बात से, अच्छी बात की नसीहत करना और बुरी बात से रोकना, अगर अच्छी बात की नसीहत ना की जाए और बुरी बात से ना रोका जाए, तो तहरीक नबूवत का खात्मा हो जाएगा, लोग गुमराह हो जाएंगे, इंसानियत हलाकत के गढ़े में गिर जाएगी। सूरह तौबा आयत नंबर 71 इरशाद खुदाबंदी है कि मोमिन मर्द और मोमिन औरतें सब आपस में एक दूसरे के वली और मददगार हैं, कि ये सब एक दूसरे को नेकियों का हुक्म देते हैं, बुराइयों से रोकते हैं। सूरह आले इमरान आयत नंबर 104 इरशाद खुदावंदी, और तुम में से एक गिरोह को ऐसा होना चाहिए जो खैर की दावत दे, नेकियों का हुक्म दे, बुराइयों से मना करे, और यही लोग निजात याफ्ता हैं। मुसलमानों ने बहुत सी चीज़ें काफिरों से ले ली जो कि इस्लाम के कवानीन के ख़िलाफ़ हैं, इन्हीं में से एक चीज़ यह है कि हमें क्या कोई कुछ भी करे, यही कहा जाता है ना, अगर कोई किसी को नसीहत करना चाहे तो उसको रोका जाता है कि भाई नसीहत मत करो, तुम्हें क्या, तुम्हें अपनी कब्र में जाना है, उसे अपनी कब्र में जाना है। और ये काफिरों का तरीक़ा है कि हम सुनते हैं कि वहाँ पर शौहर बीवी के मामले में नहीं बोल सकता, वालदैन औलाद के मामले में मुदाखलत नहीं कर सकते, जो जिसका दिल चाहे करे, हर तरह की आज़ादी है। लेकिन यही आज़ादी के अलमबरदार दूसरों के मुल्कों के मामलों में मुदाखलत करते हैं, दूसरे ममालिक और उनकी आवाम को ग़ुलाम बना के रखना चाहते हैं। बहरहाल बात हो रही है अमर बिलमारूफ़ नहीं उनकर को तर्क करने की, और इस सिलसिले में इमाम मोहम्मद बाकर अलैहिस्सलाम फरमाते हैं कि खुदावंदे आलम ने हज़रत शुएब अलैहिस्सलाम पे वही फरमाई कि तुम्हारी कौम के 1 लाख अफराद पर, जिनमें से 40,000 बुरे लोग हैं, 40,000 बुरे लोगों पर और 60,000 अच्छे लोगों पर अज़ाब करूँगा। जनाब शुएब अलैहिस्सलाम ने अर्ज़ की, पालने वाले, बुरे लोगों पर अज़ाब करना तो सही है, लेकिन अच्छे लोगों पर क्यों? तो खुदावंद आलम ने फरमाया कि क्योंकि नेक लोगों ने बुरे लोगों की भलाई नहीं चाही, उनको बुराइयों से नहीं रोका, उन पर एतराज़ नहीं किया, और मेरे गज़ब की वजह से उन पर गज़बनाक नहीं हुए। दुआए कुमैल के वो हिस्से की जिनकी तशरीह में इमाम सज्जाद अलैहिस्सलाम ने रिवायात बयान की, उनको मुख्तसरन बयान किया, और कोशिश होती है कि जो कुछ बयान करें किताबों के हवाले के साथ बयान किया जाए। इसका एक फ़ायदा ये भी होता है कि जो लोग तफसीलात से आगाही चाहते हैं वो किताबों का मुतालिया कर सकते हैं। इमाम सज्जाद अलैहिस्सलाम की सीरत से मुतालिक ये नाकिस और मुख्तसर गुफ्तगू अपने अख्ताम को पहुँचती है। परवरदिगार से दुआ है कि वो हमारे इस कलील नाकिस अमल को अपनी बारगाह में कबूल फरमाए। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बिरहमतिका या अरहमर राहिमीन। अस्सलातु वस्सलामु अलैका या अबा मुहम्मद या अली इब्न हुसैन या ज़ैनुल आबिदीन أيها السجاد يا ابن رسول الله يا ابن أمير المؤمنين يا حجة الله على خلقي يا سيدنا ومولانا إنا توجهنا واستشفعنا وتوسلنا بك إلى الله وقدمناك بين يدي حاجاتنا في الدنيا والآخرة يا وجيها عند الله اشفع لنا عند الله اللهم صل على محمد وآل محمد وعجل فرجهم أجمعين।